Teria. Alhamdülillah. Üstündeki Allah'a şükür. सबक पे जाने से पहले थोड़ा सा सबक का खुलासा और पिछली आयतों के साथ इसका रब करके फिर इंशाल्लाह हम इसको देखेंगे. ज़ाहर अंबिया के किस्से हैं लेकिन बहुत सारी सबक की बातें. तो आइए देखते हैं कि आज के सबक का खुलासा क्या है. हज़रत इब्राहीम अलैहिस्सलाम के जिक्र से आज का सबक शुरू होगा. मक्का के मुशरिकीन और मदीना के यहूद और नजरान के नसारा, अल्लाह के नबी सल्लम के दौर में ये सब हजरत इब्राहीम अलैहिस्सलाम को अपना रूहानी पेशवा मानते थे और दावा करते थे कि वो हजरत इब्राहीम की कौम में से हैं. लेकिन अमलन देखा जाए तो सब के सब के नजरियात हजरत इब्राहीम अलैहिस्सलाम के नजरिए से बदल चुके थे. आज के सबक में हजरत इब्राहीम का अपनी कौम को शिर्क से रोकना और उसके मुदल्लल जवाब देकर यहाँ ये दिखाया जा रहा है कि सिर्फ शख्सियात से नाम जोड़ लेने से बात नहीं बनती जब तक उनके मिशन के साथ भी ना हो. और ये बात कहते हुए एकदम मेरे दिल में तकलीफ हुई कि बिल्कुल यही मामला तो आज हम मुसलमानों का मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ है. आप जब मक्का या मदीना वालों की ये बातें इब्राहीम के नाते से सुनते हैं तो आप कहते हैं कितने बेवकूफ थे, अमल तो करते कोई नहीं थे और नस्बतें बड़ी जोड़ते थे. तो आज उम्मत मुस्लिमा को जरा पूछ के तो देखिए कि आपकी अल्लाह के नबी से नस्बत है कि नहीं, तो शायद वो आपको मुनाफिक कह दें और न जाने क्या. लेकिन अगर अमलन देखें, अपनी जिंदगी के नक्शों को देखें, तो इब्राहिम हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम से हमारा बाज़ दफा तो बहुत दूर का भी ताल्लुक नहीं दिखता. दूसरी चीज हम इसमें ये देखेंगे इब्राहिम अलैहिस्सलाम की शख्सियत के नाते से कि कौम बुतों की पूजा किसी नफे और नुकसान के लिए नहीं बल्कि बाप दादा की तकलीफ के नाम पे करती थी. और ये हकीकत है कि बाप दादा इतना बड़ा बुत है कि इंसान की अकल भी काम नहीं करती किसी काम को करते हुए. सिर्फ यही दलील बहुत है कि चूंकि हमारे पहले करते थे तो हम करते हैं. आज के दौर में इसको यूं ले लीजिए कि बहुत सारी रसूमात और बहुत सारे रिवाज करने वाले, आप उनसे उनका फायदा या नुकसान पूछें तो वो सिर्फ यही जवाब देंगे कि ये तो शुरू से हमारे खानदानों में होता आया. फिर आज के सबक में बहुत खूबसूरत दुआएं हैं हजरत इब्राहीम अलैहिस्सलाम की मांगी हुई और उन दुआओं की रोशनी में हम अपना जायजा भी लेंगे कि इब्राहीम को इतनी खूबसूरत दुआएं मांगनी किसने सिखाई, क्या सोच थी कि जिसने इब्राहीम अलैहिस्सलाम को बहुत ही खूबसूरत दुआएं मांगने वाला बनाया. फिर अगली चीज जो आज के सबक में हाईलाइट है वो है आदाब अदब मैनर्स ऑफ द प्रॉफिट्स. कि जब दिल में किसी से मोहब्बत और आजजी होती है तो इंसान के एक एक लफ्ज़ से एक एक एक्शन और आंख के इशारे से भी उसकी बात को मानने से ये चीज दिख जाती है. जिसके बाद हम देखेंगे कल्बे सलीम क्या होता है और दुआ भी करेंगे कि अल्लाह ताला हम सबको कल्बे सलीम दे दे. फिर इसी तरह आज के सबक में हम देखेंगे कि क़यामत के दिन गहरे दोस्त इंसानों के साथ क्या मामला करेंगे. फिर अगली बात हजरत नूह अलैहिस्सलाम की कौम का झुटला और उनका अपने आप को बड़ा समझना और हजरत नूह का इधर उधर की बातों को छोड़कर गारें कायम करने की बजाय ऐसे काम करो जो यादगार बन जाए. सिर्फ नमूदो नुमाइश के लिए इमारतें बनाने की बजाय वो काम कर लो कि जो हकीकत में तुम्हारा नाम पीछे रखे. इंशाल्लाह आयतों के साथ साथ चलेंगे. छोटी आयतें हैं, रिधम वाली हैं, आयतों में बात समझ आती है तो गोया कि आप कह सकते हैं कि वो सबक के जिसकी तफसीर आयतों में ही मौजूद है. हम हल्की हल्की वजाहत अपने लिए लेते हुए जहां भी ऐसी चीज आएगी जिसको हम अपने लिए ज्यादा अच्छी तरह समझ सकें उस पर बात करेंगे. तो ये देखते हैं आयत नंबर 69 से. आउज़ु बिल्लाहि मिनश्शैतानिर रजीम वत्लु अलैहिम नबा इब्राहीम और पढ़कर सुनाइए इनको इब्राहीम की खबर. वत्लु तला यत्लु तिलवन तिलावतन. सिर्फ ये नहीं कहा कि बता दें, लिखी भी एक पर्ची इनको दे दें, बल्कि पढ़कर सुनाएं क्योंकि पढ़कर सुनाई भी बात का असर ज्यादा होता है. अलैहिम इनको, कौन है हम के नीचे लिख लीजिए मुशरिकीन ने मक्का. मक्की सूरत है तो मक्का वालों का दावा था कि इब्राहिम की नस्ल से हम हैं. तो अल्लाह ताला कहते हैं ठीक है, एक तरीका ये तुमको रिजेक्ट करो, नहीं नहीं गलत कहते हो, ऐसा नहीं था वैसा था. और दूसरा ये कि अच्छा तुम उनसे निस्बत जोड़ते हो तो आओ जरा मुहाज़ कर लो, ये है खूबसूरत तरीका। हम बहसों में पड़ जाते हैं, तुम नहीं हो उनसे, तुम्हें नहीं पता वो कौन थे। नहीं नहीं नहीं, हाँ हाँ तुम कहते हो हम इब्राहिम के फॉलोअर्स हैं, तो आओ जरा इब्राहिम को भी देख लो, वो कैसे थे और तुम कैसे हो। तो गोया कि सिर्फ जुबान के दावे काम नहीं करते जब इंसान का अमल उसको पीछे छोड़ दे। एक रिवायत में आता है कि जिसके अमल ने उसको पीछे छोड़ दिया उसका नसब उसको नहीं बचाएगा। तो इवन अगर आज तुम इब्राहिम के नस्बी बेटे ही क्यों नहीं हो इस्माइल के नाते से, फिर भी तुम्हारा इब्राहिम से दूर तक का कोई ताल्लुक नहीं है, क्योंकि तुम कुछ और हो और वो कुछ और थे। लिहाजा इनको सुना दो नबा। नबा कहते हैं खबर को, किसी को सुनाई जाए तो उसको उसका असर हो। एक होती रात आती उल्टी सीधी बातें हम सुनते ही रहते हैं सारा दिन, कानों में पड़ती हैं। नबा की अहम खबर, इसी से लफ्ज़ नबी भी है, सूरत नबा भी है। अम्मा यतसाअलून अनिन नबा इल अजीम, तीसरे पारे की पहली सूरत, और उस एक थीम पे पूरा पारा चलता है यानी क़यामत। तो गोया कि यहाँ ये कहकर कि इब्राहिम अलैहिस्सलाम की खबर इनको सुना दो तो बता दो कि खबर बड़ी अहम है, नबा है ये इब्राहिम, इब्राहिम की। इब्राहिम पे हम पहले बात कर चुके बहुत डिटेल से, कौन थे, लफ्ज इब्राहिम दो लफ्जों का मजमुआ था, पिछले नोट्स को जाके ढूंढिएगा। हुआ क्या था, इस काल अली अभी ही जब उसने अपने बाप से कहा, वह कौमी ही और अपनी कौम से कहा, माता अबुदून किसकी तुम इबादत करते हो। लेकिन सूरत शोरा में जो अम्बिया कराम के किस्से आए हैं ना, इसका खुलासा क्या, टू कट द स्टोरी शॉर्ट, जिसका आप कहते हैं चलो आगे चलो, इशारे हैं सिर्फ, पूरी पूरी खबरें नहीं है, क्योंकि पीछे सूरह हूद में डिटेल से पढ़ चुके हम और इसी तरह आगे पीछे बहुत जगह आता है। तो यहाँ पैगाम पे नजर है और लव सूरत का नाम शोरा ज़हन में रखिए, अल्लाह के नबी को शायर कहने वालों को पिछले अंबिया के किस्से सुनाए जा रहे हैं कि देखो ये उसी कलाम की कंटिन्यूशन है जो कि पीछे से चलता आया। तो दो टोक बात थी, बाप और कौम से कहा मा ताबुदून किन की तुम इबादत करते हो, मन भी नहीं कहा, माँ कहा, क्योंकि जिनको वो पूछते थे वो गैर आकिल हस्तियां थी, पत्थर और लकड़ियों के बुत थे। तो बात सीधी सी है, कालु नअबुदु असनामन, कहने लगे हम तो बुतों को पूछते हैं। अब ये लफ्ज़ असनाम भी मैं नहीं बताऊंगी आपको, पीछे सारे लिखा चुकी हूँ, वसन सनम। तो कहते ये तो हाँ बुत है, बुध मानते तो ये बुत है, कोई बड़ी बात नहीं है। पर नज़ल्लु, और हम बैठे रहते हैं, इसे लफ्ज है ना नज़ल्लु, अब इसका रूट आप गलत नहीं लिख सकते, ज़ोय लाम लाम, पीछे भी आपको बताया था जल्ला और बाता, बाता होता है रात के वक्त किसी काम का करना और जल्ला होता है सुबह के वक्त काम का करना। फा ना पस हम, ये दो अलग लफ्ज हैं। जल्लू बैठे ही रहते हैं, सुबह होती है तो हम आके इनके सामने बैठ जाते हैं। लहा आकिफीन, इनके सामने एतकाफ करते हुए, आकिफीन वही लफ्ज है जिसे अकफा या किफू और एतकाफ, एतकाफ का मानी क्या कि जम कर बैठना, किसी जगह ऐसे महब हो जाना कि इर्द गिर्द की होश सारे। तो इशारा कर दिया उन्होंने कि हाँ भाई हम हैं, हम सुबह होती है तो अपने मंदिर में जाकर इन बुतों के सामने बैठ जाते हैं, हमारा ध्यान इनमें, हमारी सोच इनमें। देखिए ये है डिटाई, अब आप पढ़ते हैं फिर से हम अपने अमल की बातें एक्स्ट्रा लेंगे। मुकालमा सुनिए जरा, इब्राहिम का अंदाज दो टोक और कौम का हर जवाब बेअकल, सीधी सी बात है। हाँ भाई हम बैठते हैं करेंगे, बस हमसे बातें नहीं करो, तुम तो वहाबी लगते हो, ये तुम तो कोई एलिडीस लगते हो और तुम तो कोई बहुत एक्सट्रीमिस्ट लगते हो, हम बैठे हैं और बैठे रहेंगे। और यहाँ देखिए फनजल्लु लहा आकिफीन में कमिटमेंट, जैसे वही बात कि करती हूँ, करती थी, करती रहूंगी, हालांकि मुझे पता कि ये गलत है। तो बस दफा लोग गुना पर इतने स्टबन होते हैं, आप लिख सकते हैं इसमें उनकी स्टबननेस दिख रही है, ठिठाई जमे हुए, हाँ गलत काम है लेकिन हम करेंगे, अच्छा कोई बात नहीं। इब्राहिम इसके जवाब में कितनी बुरी बातें कह सकते थे, लेकिन हम फील करें, बहस का अंदाज नहीं। ये जो हम हर चीज में लुकमा देना चाहते हैं ना, ये नबियों की सुन्नत नहीं है। एक बात अगले ने ऐसी कह दी कि जो आपके मिजाज को बुरी लगी, आप उसको अवॉइड करें, अगली बात करें। फाला हल जसमाऊ नकुम, इब्राहिम अलैहिस्सलाम ने पूछा क्या वो सुनते हैं तुम्हारी बात को, इस तदऊन जब तुम उनको पुकारते हो, तद ऊन में इस वक्त वैसे तो पुकारना है दा टू कॉल, लेकिन यहाँ टू सीक के मानी है दुआ, जब तुम इनसे दुआएं मांगते हो और जब तुम इनकी कब्रों पे जाकर इनसे बातें करते हो, गिड़गड़ाते हो, तो क्या वो तुम्हारी दुआएं सुनते हैं। तीसरी बात औ यन्फउनकुम, अच्छा ये दूसरी बात, सॉरी, पहली बात लिख लीजिए, यहां से आपको दलाइल मिलेंगे कि माबूद कौन होता है, किसके सामने झुके। नंबर एक, जब किसी को पुकारे तो वो कम अज कम सुने तो सही, खुदा बहरा तो नहीं हो सकता। फिर दूसरा लफ्ज है दोना में कि जब उससे कोई दुआ मांगे तो कबूल करे। तीसरी बात है वो यनफउनकुम, और वो तुमको नफा देते। औ यदुर्रून, अच्छा कोई नुकसान पहुंचा सकते हैं। यहां रुक के जरा हल्की सी बात कीजिएगा। नंबर एक यस्मऊन, इसके नीचे लिखिए अल्लाह सुब्हान तआला का नाम असमी। आज के सबक में एक बात भूल गई, वो अभी लिख रहे हैं और उसको वहां फिर सेट करते हैं एडिटिंग में। आज के सबक में हम अल्लाह ताला का नाम असमी, इब्राहिम अलैहिस्सलाम यस्माउनकुम इशारा करते हैं इसमें कि तुम्हारे माबूद असमी नहीं हो सकते। इस तद उन, दूसरा नाम, जब तुम पुकारते हो तो सुनते हैं, नहीं सुनते तो दुआओं को कबूल करना अल्लाह का काम है। इसके नीचे लिख लीजिए अल मुजीब, अम्मन यजीबुल मुस्तर इज़ा दाहु। बीसवें पारे में हम पढ़ेंगे, बाने वाला है इंशाल्लाह। तीसरी बात देखिए, वो यनफउनकुम, क्या ये तुमको नफा देते हैं। इसके नीचे अल्लाह सुब्हान तआला का नाम अन्नाफे, अल्लाह की जात नफे देने वाली है। फिर चौथी यदुर्रून, जरर देते हैं, तो यहाँ अल्लाह सुब्हान तआला का नाम अद्दार। ठीक है, तो गोया कि आप कह लीजिए दलील से साबित कर दिया कि ये चार काम इनके हाथ में नहीं है, तुम्हारा रब करता है। इतना मंतकी अंदाज है, इंटेलेक्चुअल स्टाइल है कि कोई जवाब नहीं है। जवाब में ये तो कहते हाँ ये नहीं सुनते, हाँ ये नफा नहीं देते, वो देते नहीं। आप देखिए उनका जुमला हाईलाइट कर लीजिए 74 को, कालू, वो बोले पूरी कौम की मत मारी गई। क्या बोले? बल्कि, यानी हमें इससे कोई केयर नहीं कि ये सुनते हैं, बोलते हैं, नफा देते हैं, दुआएं सुनते हैं, बल्कि क्या, बल्कि इसके आगे आप लिख लीजिए, हम इसलिए इनको पूछते हैं कि वजदना आबा अना कज़ालिका यफ़अलून, बल्कि हमने अपने बाप दादाओं को ऐसा ही करते पाया। ये है हर मुशरिक की मुश्किल, सिर्फ इसलिए कोई काम करो कि हमारे बड़े करते थे। और यहां से पता चलता है कि अक्ल इस्तेमाल नहीं करते। आप किसी दीवार के सामने खड़े हो जाएं, सुबह से शाम तक वहां कहें रास्ता दे दो, रास्ता दे दो, रास्ता दे दो, आखिर कोई बंदा आपको जो सुबह से देख रहा है ये करते हुए एक वक्त आपके साथ पूछेगा कि भाई ये बताओ कि ये दीवार तुम्हारे कहने से हटी, रास्ता मिला? नहीं भाई, तुम क्यों कह रहे हो? क्योंकि मेरा बाप भी इधर आके यही करता था। ये होती उल्टी खोपड़ी। आज यही तरीका रस्मों में, यही रिवाजों में, यही इबादत के नाम पे, और दुख के साथ कहूंगी कि दीन के नाम पे सजाई जाने वाली महफिलों में भी यही अंदाज है, रस्मी कलामी अंदाज। कुछ नहीं पता, पल्ले पड़ रहा है कुरान के नहीं, बच्चों का शोर देख लीजिए, आवाजें देख लीजिए, हंगामा बरपा है। सबको पता है कि हर कुरान खानी में ऐसे ही होता है, हम जाके बैठ जाते हैं, पढ़ते रहते हैं, ऐसी साझा बातें भी करते रहते हैं, लंबी सी नशिस्त होती है, फिर उसके बाद कोई सिस्टर उठती है, लंबी सी दुआ करती है, एक दो नातें पढ़ती है, फिर खाना खुलता है, फिर बच्चों के शोर हंगामों में एक शादी का मंजर हो तो फिर हम घर चले जाते हैं। हम नहीं सोचते कि फायदा होगा कि नहीं हुआ। कितने लोग हैं जो आज दीन के नाम पे आने पर भी सोचें कि आज हमें यहां से क्या मिला। औरों को छोड़ दीजिए, आप पे बात करती हूँ, आप सुबह उठ के यहाँ आ जाते हैं, आपसे भी तो कोई पूछ सकता है कि क्या आपको यहाँ कुछ फायदा हुआ, कोई आपने सीखा, कुछ सुना, कोई आपको इस पर खैर मिली? आप कह नहीं, वो मेरी अम्मा जाती थी तो वो कह गई थी बेटी तू भी चलती जाना, तो बेवकूफी होगी ना। पता नहीं क्यों दीन के मामले में हमारी मत मारी जाती है, अक्ल ही नहीं इस्तेमाल करते, बस बल वजत ना बाना। यहां से एक और बात पता चलती है कि बाप दादा जो करते हो उसको करना आसान लगता है, क्योंकि वक्त का रिवाज उसको कबूल कर चुका होता है। अब हम देखिए इब्राहिम होते ना तो यहाँ शुरू हो जाते वैसे करने हमारी तरह, तुम्हारे बाप दादा बेवकूफ, ये कोला नहीं, अच्छा चलो छोड़ो हम तुम्हारे मुंह नहीं लगते। काला, फिर बोले अफारा आई तुम, क्या बस तुमने देखा, अफारा आई तुम, चार लफ्ज है, क्या बस तुमने देखा, मतलब ये कि गौर करो। और ये कुरान का अंदाज है, अरा आई तल्लजी यो कसीबु बिद्दीन, अरा आई तल्लजी, यानी गौर करो, फिकर करो, क्या तुमने देखा, मां कुन तुम ताबुदून, ये किनको तुम पूछते हो, अजीब बात ही करते हो तुम। कभी तुमने सोचा मट्टी की मूर्ति, पत्थर की मूर्ति, लकड़ी का बुत है, ये किनको पूछ रहे हो? अंतुम व आबाओकुम अला कदमून, तुम भी और तुम्हारे पहले बाप दादा भी। तुम अकल नहीं इस्तेमाल करते, किनको पूजते हो? चलो पूजना भी है, किसी और चीज को पूजो जिससे कुछ तो फायदा हो, तो तुम तो पूजते रहो। यहां से आप देखिए ऐलान बरात है, खानदान हो, बिरादरियां हो के रिश्ते हो, सच्ची तौहीद आने के बाद मुहाजरत होती है। कहने लगे फाइन नहमदुल्ली, तुम पूजो, ये तुम्हारे खुदा हैं, माबूद हैं, कुछ भी होंगे, बस लेकिन ये सारे के सारे मेरे दुश्मन हैं। इल्ला रब्बल आलमीन, सिवाय रब्बल आलमीन के। अलल एलान, अपने अकीदे का इजहार कर दिया, मैं तुम्हें कुछ नहीं कह रहा। अब देखिए कितनी आयतें गुजर गई ना, 69 से लेकर 76 तक तकरीबन 10 आठ आयतों में उनकी बात सुनी है, उन पे कोई तनकीद नहीं की। अच्छा जी, अच्छा जी, अच्छा जी, अच्छा, बस मेरा फैसला ये है कि मैं तो इनको नहीं मानता। ये है सच्चा मोमिन, मेरा माबूद और मेरा मददगार तो अल्लाह है जो तमाम जहानों का परवरदिगार है, और मेरा तवक्कुल उस पे। पीछे देखिएगा कि बात उनके माबूदों पे की थी। अच्छा जी, करते हैं, सुनते हैं, दुआएं देते, दुआ का जवाब देते हैं, अच्छा नफा देते हैं, नुकसान देते हैं, ये करके ना आप अपने रब की सिफात, सुभान अल्लाह, कुर्बान जाने को दिल चाहता है अल्लाह के नबियों के अंदाज पे। अल्लाह हमें ऐसी मुदल्लल बातें करने वाला बना दे। पहले उनकी सुनी, अब कहा मेरा तो रब है, अभी क्यों दुश्मनी की बातें करें इसको बाद में करेंगे, लेकिन जरा सीक्वेंस तो फील कीजिए इब्राहिम का। कहा देखो भाई, मैं तो रब्बल आलमीन की बात करता हूँ, ये क्यों नहीं कहा कि इल्ला इल्लल्लाह, अल्लाह कहा जा सकता था ना, लेकिन लफ्ज अल्लाह से किसी को अल्लाह की नेमतों का एहसास नहीं होता जो रब्बल आलमीन कहने से होता है। दिल पे असर पड़ता है, सारे जहानों का रब, ओनर ऑफ द यूनिवर्स, पूरा ग्लोब, मशरिक मगरिब शुमाल जनूब सूरज चांद सितारे। अच्छा, इतनी बड़ी जात पे मेरा तवक्कुल है। और हर दौर का जो बादशाह होता है ना, जैसे हजरत इब्राहिम के दौर में नमरूद की बादशाह थी, वो खुद को रब कहता था, जैसे मूसा के दौर में फिरौन था, तो रब्बल आलमीन कहकर उसकी खुदाई पे भी लात मारी कि मेरा रब तो वो है जो जहानों का रब है, अल्लज़ी खलक़नी फ़हुवा यहदीन, जिसने मुझे पैदा किया। अब यहां से 1, 2, 3 करें, यहां भी आपको अल्लाह ताला की सिफात लिखाती हूँ, बल्कि साथ ही लिखते थे, दोहराने की क्या जरूरत है। अल्लज़ी खलक़नी, वही मेरा खालिक है। पीछे कितनी सिफात थी, 5 नंबर इसे लिख लें, खलकनी, वो मेरा खालिक है। फहुवा यहदीन, फिर वही मुझे हिदायत देता है। तो छठी सिर्फ अल हादी, मेरा हादी वो है। वल्लज़ी हुवा युतइमुनी, और वही मुझको खिलाता है। क्या सिफत अल्लाह ताला की, रज़्ज़ाक, खिलाने वाला। और वयस्कीन, पिलाता है। खिलाना पिलाना रब का काम है, कि मेरा रब रज़्ज़ाक भी है। अल्लाह ताला का नाम आपको पता है, अल मुअती भी है, मुअती नीम ऐन तोए या, अता करने वाला, खिलाता भी है मुझे खाना पीना मेरे। तुम तो अपने बुतों को खिलाते हो, मेरा रब मुझे खिलाता है। वह इज़ा मरितु, और जब मैं बीमार हो जाता हूँ, पीछे के वो खिलाता, वो पिलाता, वो हित पैदा करता, वो हिदायत देता है, अच्छी चीजें थी ना। जहां लफ्ज बीमारी आया तो क्या कहा, मैं बीमार होता हूँ। हम कहते हैं सारे मसले ही आपकी वजह से, आप ठीक नहीं है, आप लोग ठीक नहीं है, आपका सिस्टम ठीक नहीं है, आपका काम ठीक नहीं, आप आपने मुश्किलें डाल दी। हम तो बहुत अच्छे नहाए धोए साहब, हर बड़े से बड़े जुर्म और हर बड़े से बड़ी कमी कोताही पे आज हम मुसलमान क्या कहते हैं, मैंने यही करना था। यकीन कीजिए, यानी लोग, किसी जगह दर्स हो रहा था और दर्स से पहले कभी तिलावट नहीं चलाई, क्योंकि पता होता है कि ये बेरोबी हो जाएगी और उस बेरोबी के अंदर आकर फिर मतलब लोग नहीं सुनते। तो मैंने हज़रत नबी सल्लम बारे में एक स्टोरी है जो पोइम की शक्ल में वो चलवाई, ये सोचकर कि चलिए नबी सल्लम का नाम भी आ जाएगा बीच में और लोग इन्वॉल्व हो जाएंगे। तो खैर, लोग जिस मूड में थे, 2-3 सिस्टर पीछे जको तके से बात कर रही थी, उनकी बातें भी मुझे समझ आ रही थी। खैर, जो मेरे साथ सिस्टर थी वो उनके पास गई और उनको कहने कुछ भी कहा होगा उनके पास जाके कि ये इस चल रहे तो आप सुनिए वट एवर। तो उन्होंने ना उनको वापस बुला के कहा, हम बड़े काम की बातें कर रहे हैं, ये जो बात करेंगी ना इससे बहुत अहम बात है। तो इन्होंने कहा कि मुझे पता है कि आप भी कोई कुरान की बात ही कर रही होंगी इस वक्त, लेकिन इस वक्त हमें तवज्जो चाहिए। कहती नहीं, हम कुरान की बातें नहीं कर रहे, हम बहुत अहम मसला डिस्कस कर रहे हैं। आपको क्या पता लोगों के रिश्ते आजकल कितने मुश्किल हो रहे हैं, نبی کی بات چل رہی, واقعہ چل رہا, اور وہ اتنی میں دیکھ رہی تھی, مجھے آواز بھی آ رہی تھی, لیکن ظاہر ہے کہ میں ان کو نہیں فیل کرانا چاہ رہی تھی کیونکہ ورنہ وہ شرمندہ ہوتی, لیکن انہوں نے ان کو منہ اٹھا کے بٹھا دیا کہ آپ چپ کریں, ہمیں پتا ہے کہ اس وقت ہم جو باتیں چھیڑے ہوئے نا یہ بہت اہم ہے. تو یاد رکھیے, اپنی غلط باتوں کی دلیل دینا یہ شیطان کا کام ہے. ابراہیم دیکھیں, وَإِذَا مَرِضْتُ, واحد متکلم کا سیگا آئی ایم, جب میں بیمار ہوتا ہوں, ہاں فَهُوَ يَشْفِينِ, وہ مجھے شفا دیتا ہے. یہ ہے اللہ تعالیٰ کا نام الشافی, شفا دینے والا. بیماری میری, شفا اللہ کی. یہ ہے ادب الانبیاء. اس پہ پورا ایک دفعہ میں نے لیکچر دیا تھا بہت پہلے. ادب اللہ کے ساتھ, پھر ماں باپ کے ساتھ, پھر استادوں کے ساتھ, پھر اپنے بیٹے کا, کوئی فرق ہی نہیں رہا. کس نے ابراہیم کو یہ بات سکھائی کہ تم بیماری اپنے لیے لو, اور یقین کریں آج بھی الحمدللہ ثم الحمدللہ, جتنا اللہ کا شکر ادا کروں ایسے ہی ساتھی ہمارے ارد گرد ہیں. ہر غلط بات وہ کہتے ہیں یہ ہمارا ہی قصور ہے, اور ٹھیک بات ہے تو یہ بس دوسروں نے کوئی کر دی, اللہ کا کوئی کرم ہے, ہمارے اندر تو کوئی خوبی نہیں. اور میں سوچتی ہوں کہ یہ وہ عاجزی ہے جو اللہ کو پسند آتی ہے. ہاں ہم غلط کرتے ہیں لیکن اللہ ٹھیک کروا دیتا ہے. تو اللہ کا نام الشافی. والذی یمیتنی, اور وہی مجھے موت دیتا ہے. میں اور آپ تو خود مر بھی نہیں سکتے, کوئی مرتا ہے؟ دس دس سال بستر پہ لوگ ایڑیاں رگڑ کے چلے جاتے ہیں, لوگ در پردہ دعائیں کر رہے ہوتے ہیں کہ اللہ تعالیٰ ان کو پیچھے کر دے, اٹھا دے, یہ کر دے, وہ کر دے. وہ مجھے مارتا ہے اور ثم یحیین, اور پھر وہ مجھے زندہ کرتا ہے. دو باتیں اس ایک آیت میں, پہلی تو اللہ کے نام لکھ لیجیے, یمیتنی میں اللہ کی ذات میں جو مجھے مارتا ہے, الممیت. سن کے دیکھے اسماء الحسنیٰ کی سیریز میں سے, یقین کریں کہ پھر تو موت بھی پیاری لگتی ہے کہ میرا رب مجھے مارتا ہے. اور اسی طرح سے یحیین, وہ زندہ کرتا ہے. آپ کہہ لیجیے اللہ کے المعید, معید دوبارہ اٹھانے والا, اعادہ دہرانا, اور المحیی, دونوں اس ایک لفظ میں آتے ہیں, محیی زندگی کے دینے والا. اور اسی طرح یا حیو یا قیوم میں آپ الحی پڑھتے ہیں نا, تو اس لفظ یحیین میں تین نام نکل رہے ہیں, الحی, المحیی اور المعید. وہ یہ سب کام میرے کرتا ہے. کتنا نبیوں کو یہ سلیقہ تھا بات کرنے کا. اچھا ابھی آگے بات چلے گی, لیکن یمیت تو نہیں, ثم یحیین پہ تھوڑی سی ایک اور بات آپ نوٹ کیجئے گا. ہم ہوتے تو کیا کہتے, والذی یحیین ہائے ثم یمیتنی, وہ جو ہے جس نے مجھے آج پیدا کیا, ہائے پھر افسوس وہ مجھے مار دے گا. ہماری ساری نظر جینے پہ اور موت کو ہم خاتمہ سمجھتے ہیں. ابراہیم کو دیکھیے, وہ اپنی زندگی کا آغاز اس موت سے کرتے ہیں جو آئے گی, اور پھر جب جیوں گا اصل زندگی تو وہ ہے. یہ ہے ایک مومن اور ایک کافر کا موت کا نقطہ نظر. کتنوں کو بات سمجھ آ گئی ہے؟ بات موت سے شروع ہوئی. اللہ کے نبی نے فرمایا تم مردہ ہو, تم جیو گے اس دن جب تم اپنی قبروں میں جاؤ گے. تو آج ہم سب مردہ, مت غم کریں اس دنیا کے, واللہ یہ سب کچھ اس وقت ایک سراب ہے, ایک دھوکا ہے. پگھلتی بھی برف ہے جو ہمارے ہاتھوں میں آنے سے پہلے پگھل جاتی ہے. شرط کہہ کے ہم اپنے آپ کو ٹھیک کریں. تو موت پہ نظر رکھنے والے موت کی تیاری کرتے ہیں کہ دنیا بھی ادھوری, غم بھی ادھورے. ہاں ثم یحیین, پھر ہے وہ زندگی جس کے لیے اللہ تعالیٰ کہتے ہیں بل احیاؤن, وہ زندہ ہے تم سوچتے نہیں. اور حقیقت ہے کہ مومن موت سے پیار اور آخرت کی تیاری کرتا ہے, اس کی جان نہیں نکل جاتی مرنے کے نام پہ. جتنا دنیا سے پیار کریں گے نا, زندگی سے, صحت سے, اتنے بیمار رہیں گے. اپنے آپ کو صحت مند کرنے کا راز ہے کہ اپنی جان سے بے نیاز ہو جائیں. بہت سینسٹیو ہونا, گرمی سے بچو, سردی سے بچو, پانی ابال کے پیو, چھان کے پیو, تو کیا موت نہیں آتی؟ زیادہ جلدی آتی ہے. ذرا کہیں نہ کہ 19-20 ہو گئی, وہ ذرا سی مادی کوئی نہیں ہے. جسے مادی نہیں ہو, جنگ کا پکڑ کے آپ کو پٹک دے گا. غریبوں کے بچے ٹھنڈی مٹی پہ آپ نے دیکھا ہوگا, چھوٹا سا کپڑا جسم پہ پہن کے ٹھنڈی زمین پہ کھیل رہے ہوتے ہیں, ان کو تو کوئی ٹھنڈ نہیں لگتی. اور ہمارے ببلے ببلے جن کو اتنے کپڑوں میں لپیٹا ہوتا ہے, ان کی ناک بہتی رہتی ہے. तो फिक्र छोड़ दें, इस जीने की नहीं, मौत तो आनी है, खुशी की आए। चेंज अच्छी लगती है बंदे को। आप एक जगह रह के भी थक जाते हैं, आप कहते हैं छोड़ो अब, थोड़े दिन कहीं और हो आते हैं। बंदा मोमिन इस दुनिया में सिर्फ एक मेहमान की सूरत पे रहता है, फिर इंतजार करता है, उम्मीद तो नहीं, हाय मैं अल्लाह से मिलूंगा। आप देखिए ना, हम सोचते हैं हाय मर गए तो कितनों से जुदा होंगे। आप अपने ऊपर ले, मैं अपने ऊपर लेकर अक्सर ही सोचती हूँ। अल्हम्दुलिल्लाह जो रिश्तेदार हयात है, माँ बहन भाई मामू पुप्पो खाला जो भी, अल्लाह उन सबको सलामत रखे, सबसे मिले मैं। जब मौत का सोचे तो क्या था, वो जो चले गए बहुत दिन हो गए उनको नहीं देखा, और जो अल्लाह के नबी हैं, और शायद अल्लाह हमें अपना दीदार करा दे मौत के वक्त, तो कोई बात नहीं, रिश्तेदारों के पास तो बहुत दिन रह लिया, अब उधर चलते हैं, क्या बड़ी बात है। लेकिन असल मसला ये कि तैयारी कोई नहीं। तो साथ इब्राहिम कहते हैं वल्लज़ी अतमौ, वो जात जिससे मैं तमा रखता हूँ। यहां भी हाईलाइट कर लीजिए, अल्लाह की जात जिसपे उम्मीदें लगाई जाए, तमा सारी उम्मीदों का मर्जा और हर एक ख्वाहिश तमन्ना को पूरा करने वाला वो रब है, जिसने हम सबको वो कुछ दिया जो हमने कभी सोचा भी नहीं था। अल्लाह की जात पर उम्मीदें लगाने वाले कभी मायूस नहीं होते। और लिख लें, अल्लाह की जात से नजरें उठाना और गैरों पर उम्मीदें लगाना, ये जिंदगी को गम से भर देता है। खुशियां रुखसत हो जाती हैं उस बंदे की जिसकी उम्मीदें बंदों से लग जाती हैं। जो लोगों की तरफ नजरें लगाते हैं, कभी इज्जत के लिए, कभी माल के लिए, कभी पैसे के लिए, और कभी न जाने किस किस चीज के लिए, मोहब्बतों के लिए, किसी के पास वो खजाने नहीं है जो अल्लाह के पास है, तो उम्मीदें उससे लगाएं। और अल्लाह के नबी की दुआ में भी आता है कि अल्लाह तू है वो जिससे मैं उम्मीदें लगाता हूँ, तू मेरी उम्मीदों को बरगलाने वाला है। तो लिहाजा आप अल्लाह की ये सिफत लिख लें कि अल्लाह वो जात है जिससे उम्मीदें बांधी जाती हैं, और खुद से पूछें मेरी उम्मीदें किससे हैं। माने कि ना माने, हमारी उम्मीदें बच्चों से, शौहर से, ससुराल से, उससे, उससे, किससे, तुमसे, यूंसे, सबसे हमारी उम्मीदें हैं। कम ही उम्मीदें हमारी अल्लाह से होती हैं, क्योंकि हम अल्लाह के सिवा दूसरों पर लगाते हैं, और अल्लाह के सिवा दूसरों पर नजरें लगाना जिंदगी को मुश्किलों में भरना, गमों में, दुखों में। तो लिहाजा अल कादिर, आप अल कादिर सिफत लिख लें इसके नीचे, कदीर वो है। देखिए जिसके पास कुदरत है वही आपके काम करेगा ना। आप उम्मीद उससे लगाएं जिस बेचारे को वो काम ही नहीं करना आता, तो क्या आपका वो काम कर देगा? बिल्कुल भी नहीं करता। तो रिजाई का एक अंतर, रिजाई का एक बड़ा खूबसूरत अरबी की कोटेशन है जिसमें ये मिलता है कि अल्लाह तू तो मेरी उम्मीद है, मेरी सारी उम्मीद है तुझसे, मैं नहीं किसी और के ऊपर, मैंने नहीं देखना, कर ले जो करना है, लेकिन अल्लाह मैं नहीं किसी और को इस काबिल समझता कि मैं उस पे नजरें लगाऊं। फिर आप देखेंगे आपकी जिंदगी में सच्ची तौहीद आएगी। किसी की बात याद आती है, वो कहते हैं कि अमल तो बड़े थोड़े हैं, लेकिन कल क्यामत के दिन ये कह दूंगा कि अल्लाह इस दुनिया में मैंने हमेशा तेरे ऊपर नजरें लगाई, पर नजरें लगाई कि अच्छा ये काम रब नहीं करेगा तो कोई और कर देगा। और आज आप ये अपने अंदर ला के महसूस करके देखें, आप ऐसे खिलेंगे, ऐसे खुश होंगे कि आप लोगों का आप बादशाह बन गए। क्योंकि मेरी उम्मीद है मेरे रब से, आप छोटी छोटी बातों हाजा आप पर मेरी उम्मीदें अतमा। और लफ्ज तमा में क्या है, देखिए तमा लफ्ज कितना खूबसूरत है, तो ये मी माइन लिख लीजिए तमा, ठीक है, और तो ये आइन मीम लिख दीजिए तो ताम। ये तो लफ्ज ताम है ना, खाना, वो भी यही चीज है। तमा का थोड़ा सा लग की जात बंदे के ऊपर इस तरह से कुदरत रखती है कि इंसान जब उससे कुछ चीज मांगता है, अल्लाह उसको कभी मायूस नहीं करता। फिर उसके बाद आप देखिए कि साथ ही बात क्या आती है कि मैं उम्मीद तो उस पर रखता हूँ, किस बात की, अय्यफ़िर अली, कि वो मुझे बख्श देगा, کون سا نام ہے اس میں اللہ تعالیٰ کا؟ الغفور اور الغفار، دو نام ہے اس میں اللہ تعالیٰ کے، کہ مجھے امید ہے کہ وہ گناہوں کو بخشے گا. اور حقیقت ہے کہ پارڈن کا کوئی تصور اسلام میں نہیں ہے، وہی بخشنے والا ہے. اللہ کی ذات گناہوں کو نہ صرف یہ کہ معاف کرتی ہے غفور ہو کے، بلکہ وہ لفوف بھی ہے، درگزر بھی کرتا ہے. اور اللہ کی ذات ایک جو ہے وہ الغفار بھی ہے، بڑے سے بڑے گناہ کو بھی معاف کر دیتی ہے. اور اللہ کی ذات ستار العیوب بھی ہے، عیبوں پہ. پھر دوسری بات، اللہ تعالیٰ بڑے گناہوں کو بھی معاف کرتا ہے. اور تیسری بات ہے کہ اس کا اشتہار نہیں چھاپتا، لسٹ نہیں لگا دیتا کسی جگہ، یہ گناہ تمہارے معاف کیے تھے، سب دیکھ لو فلاں کے یہ گناہ معاف کیے تھے. نہیں. اور وہ میرے گناہوں کو کس دن معاف کرے گا؟ جس طرح کی یوم الدین کی طرف اشارہ نہیں ہے. اور یہاں لفظ خطیہ جو ہے نا، خطا سے، نشی خطائیں ہر ایک کے ساتھ ہیں، اسی کی بات کر دی. اچھا، اب دیکھیے گناہوں کی بخشش قیامت کے دن پہ وہ میری کرے گا، تو کہنے کا یقین نہیں اس میں دلا دیا ہے کہ میرا رب قیامت لائے گا، اور اس دن پھر سب کچھ اس کے قبضے میں ہو. الجبار کی طرف اشارہ ہے اور القہار کی طرف اشارہ ہے. اور قیامت کے دن اللہ تعالیٰ رحمان ہوگا، اس کا رحم ہے، اس کی طرف اشارہ ہے. اور اس میں اللہ تعالیٰ کے المتکبر ہونے میں بھی اشارہ ہے کہ اس کے ہاتھ میں سب کچھ، فعال لما یرید ہونے میں بھی اشارہ ہے. جب وہ قیامت لائے گا، کوئی اس قیامت کو روک نہیں سکے گا، وہ سب کچھ کر سکتا ہے، اس کے ہاتھ میں سب کچھ. تو میں تو بس اس پہ نظریں لگاتا ہوں. والذی اطمع ان یغفر لی خطیئتی یوم الدین. ابھی تک ابراہیم اپنی آیتوں پہ تھوڑا سا ایک ری کیپ کریں گے. پہلا سوال یہ کہ ابراہیم نے آیت 77 میں یہ کیوں کہا کہ یہ بت میرے دشمن ہے، یہ کیوں نہیں کہا کہ تمہارے دشمن ہے؟ سوال ہے. آ جائیے اوپر واپس، آیت 77 کو دیکھ لیجئے کہ بھئی یہ بت تو میرے دشمن ہے. سوال پیدا ہوتا ہے کہ نمبر ایک، ابراہیم نے یہ کیوں کہا کہ میرے دشمن ہے؟ اور دوسری بات، کیا دشمنی ہے بتوں کی؟ تو آپ نے اس لیے کہا کہ ان کو چڑھ نہ چڑھ جائے، ٹھیک ہے. اب دیکھیے کہ قوم ابراہیم علیہ السلام کے سوال کا کوئی معقول جواب ہی نہیں لے سکی، تو ابراہیم علیہ السلام نے ان کو زیادہ چھیڑنے کی بجائے اپنی بات کر دی. آج بھی جب کسی کو قرآن اور سنت کی کوئی بات بتائے نا، تو لوگ آگے سے یہ کہتے ہیں جی یہ تمہارے باپ دادا کے طریقے ہیں، یہ ہے وہ. تو ابراہیم کے اس عمل سے ہمیں کیا پتہ چلتا ہے کہ ایسے وقت میں کہنا چاہیے کہ مجھے تو یہ کام نہیں اچھے لگتے، مجھے نہیں یہ پسند. دوسری بات یہ ہے کہ دشمنی کیا تھی ان کی. تو پہلی بات دیکھیے کہ ایسے بت عموماً اللہ کی یاد میں دے رہے تھے، اور اسی کی وجہ سے سارے خاندان قوم برادری سے لڑائی تھی. اللہ یہاں بتا رہے ہیں کہ ابراہیم نے وہی بات کہی تھی جو آج محمد کی زبان سے تم سنتے ہو، سب تنہا رہ گئے. اور یاد رکھیے کہ جو عربوں میں بت پرستی تھی نا، یہ حضرت ابراہیم علیہ السلام کے کئی سو سال بعد شروع ہوئی. اس لیے اللہ تعالیٰ یہی بات بتاتے ہیں. اور یہی بات سورۃ آل عمران آیت 67 سے 68 میں ہم پڑھ چکے کہ ماں کانا ابراہیم و یہودیم ولا نصرانیم ولکن کانا حنیفم مسلمم وما کانا من المشرکین. کہ ابراہیم نہ تو یہودی تھے نہ عیسائی تھے, وہ تو یکسو مسلم تھے اور وہ مشرکوں میں سے بھی نہیں تھے. لیکن حقیقت یہ ہے کہ ابراہیم کے ساتھ تعلق نہیں تھا جو ان کی تعلیمات پہ. پھر دوسری بات یہ دیکھیے کہ اس حصے میں ہمیں ایک اور بات سمجھ آتی ہے, عقیدہ. اتنی لمبی چوڑی عبادات کی کسی کی لسٹیں ہوں, وظائف کی لسٹیں ہوں, نیکیوں کے انبار ہوں, سوشل ورک ہو, ابراہیم نے کسی کو چھیڑا؟ صرف اور صرف اور صرف عقیدہ. آج کے دور میں دوبارہ اسی ریوائول کی ضرورت ہے. سب باتوں پہ تنقید کرنی چھوڑ کر اگر آج کے مبلغین اور علماء کرام صرف اور صرف آج کے مسلمانوں میں پھیلے ہوئے شرک اور بدعات کو چھیڑ دیں تو اس کی اصلاح ہوگی تو باقی سب ٹھیک ہو جائے گا. عقیدہ تو گرا ہوتی ہے, اسی سے پھر عبادات آگے جاتی ہیں اور دوسری طرف جاتی ہیں. پھر تیسری, یہاں سے باپ دادا کی اندھی تقلید کی طرف اشارہ مل گیا. اپنا نفع نقصان چھوڑ کر لوگ وقت کے رواج کو پوچھتے ہیں, روتے بھی ہیں چھوڑتے بھی نہیں ہیں. پھر اسی طرح سے آپ دیکھیے کہ قسمتیں بنانا اور بگاڑنا, اس میں جنفا اور دوسرے میں آتا ہے کہ قسمت کا بنانا اور قسمت کا بگاڑنا, یہ بھی اللہ کی صفت ہے. کوئی دنیا والا یہ کر نہیں سکتا. بت دشمن ہے کہ اگر میں نے ان بتوں کو پوجا تو میری دنیا بھی خراب ہوگی اور میری آخرت بھی خراب ہوگی, میرے لیے فائدہ نہیں ہوگا. سورۃ مریم آیت 81 سے 82 میں بھی آتا ہے واتخذوا من دون اللہ آلہۃ لیکونوا لہم عزا, انہوں نے اللہ کے سوا دوسرے معبود بنائے تاکہ وہ ان کے ذریعے قوت بنے. ہرگز نہیں, قل سیکفرون بعبادتہم, ان قریب وہ وقت آئے گا کہ جب وہ ان کی عبادت کا انکار کریں گے. ویکونون علیہم ضد, اور الٹے پاؤں کے مخالف ہوں گے. تو یہاں سے تبلیغ کا خوبصورت نقطہ میں مل گیا. اگر یہ کہہ دیتے نا تمہارے دشمن ہے تو مخاطب ضد میں چلا جاتا. جیسے ہم کہتے ہیں بھئی آپ تو غلط کام کرتے ہیں, نہیں ہم کرتے ہیں. اگلے کی برائی کو اپنے اوپر لے لیں, بحثوں میں نہیں پڑنا, اور تھوڑی بات کر کے دلوں پہ اثر ڈالنا ہے. ایک بات کرے 10 سیکنڈ خاموش رہے, وہ بات اس کے دماغ میں گھومے گھومے گھومے, پھر اس کو خود اندر سے جواب آئے گا, ملامت کرے گا, پھر دوسری بات کرے. یہ جو بولتے ہی جانا اور تپڑ تپڑ کر کے ایک حملہ دوسرا, تو بعد جب اگلا پھر کہتا ہے بس مجھے ابھی سمجھ نہیں آ رہی, اٹس ٹو مچ فار می, میں پھر بات کروں گا. تو بات کرنے والے کو بات نبی تلی کرنی چاہیے, اچھے طریقے سے کرنی چاہیے, پھر فائدہ ہوگا. پھر اسی طرح آپ یہ دیکھیے کہ ایک اور چیز اس میں سمجھ آتی ہے, اور اس کے بعد پھر انشاءاللہ کہ اتنا گہرا لگاؤ تھا. جس چیز سے آپ کی جتنی معرفت ہوتی ہے نا اتنا آپ کو اس سے پیار ہوتا ہے. آپ بچوں کو دیکھیے, جو مائیں اپنے بچوں کو پالتی پوستی رکھتی دلاتی دلاتی, ان بچوں سے ماؤں کو اور ماؤں کو بچوں سے پیار بہت ہوگا. اور جو بچے شروع سے دوسروں کی گودوں میں ڈال دیے جائیں, بعض دفعہ ماؤں کے دل میں وہ محبت نہیں ہوتی بلکہ پالنے والی سے بچہ زیادہ خوش ہوتا ہے. اب یہ دنیا کی مثال ہے. اللہ کے ساتھ بندے کا تعلق صرف اور صرف ہنگامی نوعیت کا ہونا تو وہ پھر دنیا والی کا تعلق ہے. جب ضرورت پڑی اس کو بلا لیا, تسبیحاں نکال لی, جائے نماز کھول دیے. معرفت, معرفت باللہ, جتنی معرفت اتنا پیار, جتنا پیار اتنا لاڈ, اتنی اس کی نعمتوں کا احساس, اتنی اس سے محبت. تو ربوبیت کو پہچاننا اصل میں معرفت ہے. اور جس کو رب بنا لیا پھر اسی سے دعائیں, اسی سے امیدیں, ایاک نعبد و ایاک نستعین. صحابہ کرام کے بارے میں آتا ہے کہ جوتی کا تسمہ بھی ٹوٹتا تو اللہ سے مانگتے, ہم ایاک نعبد و ایاک نستعین کہہ کہہ کر نمازیں پڑھتے ہیں, لیکن جب کوئی مشکل آتی ہے تو ہم کہتے ہیں ہائی یہ کام کیسے ہوگا, کون کرے گا, کس طرح سے ہوگا. تو جب تک اللہ کے ساتھ تعلق ٹھیک نہیں ہوگا باقی باتیں ٹھیک نہیں ہوں گی. اب اگلی دعاؤں میں ذرا ابراہیم کی دعائیں تو سنیے, اور دیکھیے کہ ابراہیم کی چوائس کتنی خوبصورت تھی. اتنی تعریفیں کی رب کی, سارے نام دیکھ لیجئے, اور مانگا کیا؟ صرف اور صرف دو چیزیں. کیسے؟ آج دعا مانگنا بھی سیکھتے ہیں. اور اللہ ہمیں یہ سب دعائیں مانگنے والا اور یہ ساری دعائیں ہمارے حق میں قبول ہو جائیں. ہم اس کی دعا کرتے ہیں. کیا فرمایا؟ ربی ہب لی حکمن. اے میرے رب مجھے حکمت عطا فرما. حکم مانگا. پہلے تو لفظ ہب سے لکھ لیجیے اللہ کا نام الوہاب، عطا فرمانے والا. میرا رب وہ ہے جو مجھے عطا کرتا ہے. سورۃ آل عمران میں ہم پڑھ چکے ہیں ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا وہب لنا من لدنک رحمۃ انک انت الوہاب. تو اللہ تعالیٰ کا پیارا نام الوہاب. کیا مانگا؟ وہاب سے حکمن، حکمت مانگی. اور والحقنی بالصالحین، اور صحبت خیر مانگی. صحبت صالحین مانگی، نیک لوگوں کے ساتھ میرا معاملہ اچھا ہو جائے. پہلی بات دیکھیے گا، حکم سے کیا مراد ہے؟ بس فوراً کہہ دیں گے اس سے مراد نبوت ہے، تو لکھ لیجئے کہ یہاں اس سے مراد نبوت نہیں ہے. نبوت تو ملی ہوئی تھی جس وقت یہ دعائیں کر رہے تھے. یہاں حکم سے مراد ہے مزید حکمت، زندگی گزارنے کا خوبصورت طریقہ، وہ طریقہ کہ جس پہ چلوں تو بس میری زندگی خوبصورت آئے. نبوت کے بعد اب فیصلے. اور دوسری بات ہے کہ نبوت مانگنے والی چیز نہیں ہے، یہ وحی ہے. وحی ہوتی ہے اور قصدی ہوتی ہے. لکھ لیں جلدی سے. نعمتیں دو قسم کی ہیں، ایک وہ جب مانگتے ہیں تو ملتی ہیں، اس کو کہتے ہیں ہم نے اللہ تعالیٰ سے مانگی، ایسی چیزوں کو ہم کہتے ہیں کرتا ہے، اس کو وحبی کہتے ہیں. مثلا ہماری شکل و صورت، خط کاٹ، اچھے گھر میں پیدا ہونا، دولت مند ہونا بچپن سے، یہ ہم نے مانگی تو نہیں تھی نا، ماں باپ نے مانگی ہوں گی تو اور بات ہے. تو وحبی اور قصدی. تو نبوت مانگنے سے نہیں ملتی. آپ میں سے کوئی مین کہہ نہیں سکتے کہ اللہ مجھے نبی بنا دے، آج کل تو ویسے ہی نہیں جائز ہوگی. تو لہٰذا یہاں حکمن سے مراد نبوت بالکل نہیں ہے، ورنہ یہ لگے گا کہ ابراہیم نے نبوت مانگی تھی. حکم سے مراد علم، حکمت، فہم، صحیح قوت فیصلہ. بالکل یہ وہی دعا ہے جو اللہ کے نبی سے بھی ایک ملتی ہے کہ آپ نے فرمایا کہ ارین الاشیاء کما ہی. اے اللہ مجھے ہر وہ چیز ویسی دکھا جیسی کہ وہ ہے. دیکھیے یہ ہے اصل مانگنے والی چیز. سورہ فرقان تو آپ پڑھی چکے ہیں نا، لیکن فرقان کے بعد بھی اگر ہمیں چیزیں ان کی اصل شکل میں نہیں دکھ رہی نا تو صحیح نہیں ہم. حکمت کیا ہوتی ہے؟ کہ مناسب وقت پہ مناسب بات کرنا. مجھے ایسے لگتا ہے حکمت کے لفظ کا سب سے خوبصورت لفظ بیلنسڈ. جس وقت جو کرنا ہو میں وہ کروں، جو بولنا ہو وہ بولوں، جو کھانا ہو وہ کھانا ہی ڈالوں. کھانا کس چیز کا نام ہے؟ کیا کوئی نئی چیز ڈلتی ہے؟ وہی چیز ہوتی ہے. کوئی حکمت سے بنا لیتا ہے تو کوئی بے سمجھی میں بنا لیتا ہے. زیادہ بھون لیں گے تو بے حکمتی ہے، مناسب بھونیں گے تو وہ ٹھیک ہے. تو لہذا حکمت اصل یہ چیز ہے کہ انسان اپنی زندگی کو خود گزارے. مجھے تو ایسے لگتا ہے حکمت کے آپ خود جی رہے ہیں، آپ کو فیصلے صحیح کرنے آتے ہیں. یقین کرے سب سے بڑی چوٹ جو پڑتی ہے نا ساتھیوں پہ، وہ فیصلوں کی پڑتی ہے. تو قوت فیصلہ دے اور مجھے پتا چلے. اور اسی طرح اللہ کے احکامات کی معرفت اور اللہ کی حدوں کو ماننا، یہ سب کچھ میرے لیے رہے. یہ حکمت ابراہیم علیہ السلام نے مانگی کہ اللہ مجھے جینا آ جائے. آج کتنے لوگ ہیں جو بیوقوفی کی زندگی گزار رہے ہیں، واللہ وہ خود کو مجبور کہہ دیں، وہ خود کو سیدھا کہہ دیں، وہ خود کو بھولا کہہ دیں، لیکن اصل میں حکمت کی کمی ہے. کیونکہ وہ دوسروں کی نظروں میں سب کچھ کر کے عزت پھر نہیں پاتے، کیونکہ بیوقوفی کے فیصلوں کو تو کوئی پسند نہیں کرتا. ہاں لوگ ان کو مس یوز ضرور کریں گے، فائدوں کے وقت پہ ان کو مانیں گے، اور جب ان سے کچھ نہیں ملے گا تو ان کا حال چھوڑ دیں گے. تو اللہ سے دعا کرتے اللہ میں حکمت دے. ومن یوت الحکمت فقد اوتی خیرا کثیرا. اس میں نے ایک پورا درس کیا تھا، مجھے یاد ہے پچھلے سال کے درسوں میں ہوگا یقیناً، شاید ارلی 2014 کے فولڈر میں ہو، حکمت کیا ہے. اور یقین کریں کچھ لوگ جو آپ کے اپنے بڑے قریبی ہوتے ہیں، اپنے رشتہ داروں میں بھی ہوتے ہیں نا، تو آپ کو ان پہ صرف اس لیے ترس آتا ہے کہ ان میں حکمت نہیں ہے. ساری زندگی کولو کا بیل بن کے جوتے ہی رہتے ہیں، جوتے ہی رہتے ہیں، شکوے شکوے، پریشانیاں، شکوے بھی نہیں بیچارے کرتے، لیکن اصل میں حکمت نہیں ہوتی. بچے سے کس وقت کیسے، عورت کو حکمت آ گئی، بس سمجھیں کہ دنیا کی ہر رشتہ، دنیا کا ہر رشتہ انشاءاللہ اس سے اچھا ہی نبھے گا. بہرحال اگلی بات دیکھ لیجئے، نیکوں کا ساتھ. یہ کیا ہے، اس کو سمجھیے، مانگنے والی چیز ہے. پیچھے ہم پڑھ چکے حضرت یوسف نے کیا دعا مانگی جب سب کچھ مل گیا، مصر کی بادشاہت بھی مل گئی، رشتے دار بھی آ گئے، ماں باپ آ گئے، خواب سچ ہوگا، تو کہا حکنی بالصالحین، اللہ میرا الحاق کر دے نیک لوگوں کے ساتھ. خود نبی صلی اللہ علیہ وسلم کے آخری الفاظ کیا تھے آپ کو پتا؟ اللہم در رفیق الاعلی، کہ اللہ اب تو میں رفیق اعلی سے ملنا چاہتا ہوں، اب مجھے نیک لوگوں سے جنتوں میں ملا، میں تجھ سے ملنا چاہتا ہوں. اور یہاں ابراہیم کا یہ کہنا کہ اللہ مجھے نیک لوگوں کا ساتھ دے، یہ اتنی حکمت والی دعا ہے کہ الحقنی بالصالحین، کہ دنیا میں نیک کام کرنے والوں سے ملا دے، تو آخرت میں خود بخود نیک لوگ ملیں گے. ہر انسان اپنی صحبت سے پہچانا جاتا ہے. حضرت نوح کا بیٹا بری صحبت کی وجہ سے جہنمی بن گیا. صحبت بہت بڑی بات ہے، اور اصحاب کہف دو چار تھے، لیکن ایک دوسرے کی صحبت سے جم گئے، اللہ نے ان کے کام کو آسان کر دیا. تو ابراہیم کہتے ہیں کہ اللہ مجھے صالح سوسائٹی دے، آخرت میں میرا حشر صالحین کے ساتھ کر. رہ گئی آخرت، تو صالح لوگوں کے ساتھ کسی کا حشر ہونا گویا کہ اس کی نجات ہے. ظاہری بات ہے نا، سب ایک رہیں، ایک ہی لانچ میں وہی لوگ ہوتے ہیں نا جو پاس کر کے سارے مرحلے گزر چکے ہوتے ہیں، تو گویا کہ یہ اچھا انجام ہے. تو آپ لکھ سکتے ہیں کہ یہاں دنیا میں اچھی کمپنی مانگ رہے ہیں، اور آخرت میں انجام خیر مانگ رہے ہیں، وہ خیر میرا انجام ہو. اور ہم سب کی بھی یہی دعا نہیں چاہیے کہ اللہ اس دنیا میں مجھے ایک اچھے معاشرے میں رکھ، بد اخلاق، فاجر، گالیاں دینے والے اور غصے والے اور بدتمیزی کرنے والے لوگوں سے میری جان چھڑا. کیونکہ کسی معاشرے میں جب ایسے لوگوں میں انسان گر جاتا ہے، تو اس کی نیکیاں بھی زنگ آلود ہو جاتی ہے، چاروں طرف معاشرے کا بگاڑ ہے. اللہ مجھے اس سے بچا، میرے بچوں کو بچا، اور اللہ مجھے اس گندگیوں میں ایک کمل بنا لے، کیچڑ میں کھلا ہوا ایک پھول بنا لے، اور میں خود کو بھی صاف رکھوں اور دوسروں کو بھی صاف کروں. کیونکہ گندگی کے چھینٹوں سے بھی انسان نہیں بچ پاتا. تو ایک سال انسان دنیا میں اس وقت تک بے چین رہتا ہے جب تک اپنے ارد گرد کے ماحول کو پاکیزہ نہیں کر لیتا. تو گویا کہ اس میں ایک دعا بھی ہے کہ اللہ ہر جگہ میرے چمکنے سے اجالا ہو جائے، کہ اللہ مجھے پاکیزہ معاشرہ دے، اور مجھے ایسا معاشرہ یا تو بنانے والا بنا دے کہ جو پاک ہو، اور نہیں ہے تو مجھ سے ہجرت کرا کے مجھے ایسی جگہ پہ لے جا کہ جہاں پہ خیر اور ساری باتیں ہوں. چلیے، یہ اس ایک آیت میں دو دعائیں ہو گئیں. تیسری دعا، وجعلی لسان صدق فی الاخرین، اور میرے لیے بنا دے سچی ناموری پچھلے لوگوں میں. یہ ہے اصل میں کنفیوز کرنے والی دعا، مفہوم سمجھ لیجئے پھر اس پہ بات کر لیتے ہیں. بعد میں آنے والی نسلیں میرا ذکر خیر کر، کیا یہ شہرت مانگ رہے ہیں، تعریفیں مانگ رہے ہیں، سیلف پریزنگ مانگ رہے ہیں؟ ہرگز نہیں. نہیں یاد من النبیین والصدیقین، ہاں تو صالحین کون لوگ ہوتے ہیں؟ انسانوں میں سب سے ایسا درجہ کہ جس سے آپ بات کو شروع کریں، لیسٹ، نیکیوں میں سب سے نیچے صالحین، پھر شہداء، پھر صدیقین، پھر انبیاء کرام. نبی تو پہلے ہی تھے، کہہ رہے ہیں کہ اللہ مجھے نیکوں کا ساتھ دے. یہاں ایک بہت گہری بات ہے کہ میں چند ایک علماء کے گروپ میں ہی نہ بیٹھا رہا ہوں ہر وقت، کوئی دین کا ایک ایسا میرے ارد گرد فوبیا نہ جمع ہو جائے کہ میں تو دوسروں سے سلام بھی نہ کروں کہ یہ تو عام مسلمان ہے، میں ان سے کیوں ملوں. نہیں، دنیا میں مجھے عام لوگوں تک پہنچنے والا بنا. یاد رکھیے، ابراہیم اپنے معاشرے میں تنہا تھے، اکیلے تھے، ان کی ایک آیت پیچھے گزر چکی ہے, اول مومنین, پہلا مسلم. اس ایک ایسا بھی دور گزرا تھا کہ زمین کے, جس کا آپ کہیں کہ زمین کے تختے پہ حضرت ابراہیم اور بی بی جو سارا تھی, ان کے علاوہ کوئی ایمان والا نہیں تھا, سب ادھر ادھر بھٹک چکے تھے. تو ایسے وقت میں صالحین کا ساتھ مانگنا کیا ہے کہ اللہ بہت سارے لوگوں کو بھی نیکی دے. میں کہ اللہ ہی نہ چمکتا رہوں, کیا میں کتنا نیک ہوں. یہ پہ جاتے چلو سارے میرے خاندان کے لوگ صالح تو بن جائیں, میری ساری دوستیں صالحات تو بن جائیں. یہ ہے اصل سوچ کہ اللہ مجھے ایسے لوگوں میں رکھ. اور پھر آپ دیکھیے کہ یہ جو بات کر دی کہ وجعلی لسان صدقین, یہاں لفظ لسان ہے, زبان کیا کرتی ہے, بولتی ہے نا, بولنا اور چیز ہے, زبان اور ہے, لیکن عربی کا ایک اصول ہے, کسی چیز کی شدت کو بیان کرنا نا اس وز کو بول دیتے ہیں. یعنی یہاں لسان کہہ کر بولنا مراد ہے, ذکر خیر, کہ میری ذکر خیر میری ناموری ہو جائے, کیسی صدقین سچی, بہت ہی بڑی بات ہے. کیسے لسان ہے صدقین, آپ دیکھیے جب ایک انسان کی حیات جمیل ہوتی ہے نا تو بعد میں ذکر جمیل ہوگا. جیسا تم جیتے ہو مرنے کے بعد لوگ تمہیں ویسا ہی کرتے ہیں, کہتے ہیں آئیں گے قیامت تک. اور صدق سے یہاں کیا مراد ہے, نمبر ایک, بہت ساری اس کی مختلف تفسیریں, نمبر ایک مجھے اتنا سچا کر دے کہ میرے ظاہر اور باطن میں کوئی فرق نہ ہو, دوسرا میرے بعد والے لوگ میری جو تعریف کریں وہ سچی ہو, جھوٹی نہ ہو, ان کی خوش فہمیوں پہ مبنی نہ ہو. دیکھیے بعض دفعہ لوگوں کی جو تعریف کر رہے ہیں تو بالکل جھوٹی ہوتی ہے, گمان ہوتا ہے لوگوں کا یہ بڑے نیک ہیں. آپ کو تھا کہ ہمارے اسلاف اپنی تعریف سن کے کانپ جاتے تھے, اللہ کے نبی نے کیوں سکھایا, اللہم لا تؤاخذنی بما یقولون واجعلنی خیرا مما یظنون, کہ اللہ مجھے ان کی باتوں پہ نہ پکڑنا جو یہ کہتے ہیں, مجھے ان کے گمان سے زیادہ کر دے اور جو میرے گناہ ان کو معاف کر دے. بعض دفعہ ہم لوگوں کی تعریفیں جھوٹی کرتے ہیں. آپ لکھ کے دیکھ لیں, بولنا چالنا, ایک ہفتہ اپنا نوٹ کریں, اکثر ہم تعریفیں بھی کرتے ہیں نا وہ ڈپلومیٹک ہوتی ہیں, ہمیں خود نہیں پتا ہوتا. اور بعض دفعہ کرنے والا سچ سمجھ کے کر رہا ہوتا ہے, جیسے مثلا آپ کسی کی ظاہری نہیں دیکھتے ہیں آپ بڑے تعریف کرتے ہیں. اب وہ ابزار لگ رہی ہے صحیح رہا, لیکن اندر کھوٹ ہے نیت کا کوئی, پھر اگر لوگوں میں اس کی تعریف ہو جائے تو وہ تعریف اس کو نقصان نہیں دے گی. امام غزالی کا ایک قول ہے, تین شرائط کے ساتھ تعریف نقصان نہیں دیتی. نمبر ایک, اپنے آپ کو بڑا اور مقابل کو چھوٹا ثابت کرنا نہ مراد ہو, ٹھیک ہے, دوسرا جھوٹی ثنا خوانی نہ ہو اور تیسرا آخرت کے فائدے کے لیے ہو. یعنی کوئی مرتا ہے نا تو اس کے جنازے پہ کھڑے ہو کے اگر لوگ اچھی بات بھی کرتے ہیں نا تو اس کے لیے آپ کا تو صدقہ جاری ہے. ایک موقع پہ ایک جنازہ گزرا تو لوگوں نے اس عورت کی تعریف کی تو آپ نے فرمایا وجبت وجبت وجبت. پھر ایک موقع پہ کوئی گزرا تو لوگوں نے اس کی کوئی برائی کا ذکر کیا تو کہا وجبت وجبت. کہا اللہ کے نبی کیا؟ کہا پہلی عورت پہ جنت واجب ہو گئی اور دوسری پہ جہنم واجب ہو گئی. تو آواز خلق نقار خدا کبھی کبھی ایسا ہو جاتا ہے. اور یاد رکھیے ابراہیم کی یہ دعا کیسی قبول ہوئی کہ ثنائے حسن ہو. آج یہودی نصرانی, اور حیرت ہوئی مجھے بھی پچھلے دنوں اپنے ایک پروجیکٹ کے سلسلے میں کہ ناروے میں ہر مذہب والا ابراہیم کو مانتا ہے. بس سمجھ گئے, یہودی نصرانی تو ہیں, ایتھیس بھی بہت ہیں, ابراہیم سے سب مڑتے ہیں. کہ اگر کل ہم کسی اسکول کا نام آل ابراہیم رکھ لیں تو کوئی یہ نہیں کہے گا یہ مسلم اسکول ہے. کرسچنز کہیں گے یہ ہمارا اسکول ہے, نارویجین کہیں گے ہمارا اسکول ہے, اور جیوز کہیں گے یہ ہمارا اسکول ہے, اور مسلمز کا تو ہے ہی. یہ فرق ہے, یہ ہوتی ہے محنتوں والی زندگی کا ہدیہ لسان صدق. دنیا میں بے نیاز ہوتے ہیں. جس وقت اپنی قوم اور برادری کے منہ لگے تھے کوئی لوگوں کو اچھا لگا ہوگا. اس وقت تو اچھا یہ تھا کہ ماشاءاللہ کیا رسم ہے, کیا سجایا آپ نے, کیا اچھے کام کر رہے ہیں. تو لوگوں نے واہ ابراہیم کتنا اچھا ہے. اس وقت ابراہیم بری ہے. آج سب میں تو جب درود شریف پڑھتی ہوں تو میرا دل پسیج جاتا ہے کہ اللہم بارک علی محمد کما بارکت علی محمد, اللہم صلی علی محمد کما صلیت ابراہیم اور آل ابراہیم. یہ ہے اصل زندگی, باقی تم صرف بیگار کی کام گزار کے جا رہے ہیں دنیا سے. تو ضرورت اس بات کی وہ زندگی بسر کرو کہ جس کے بعد حقیقت میں انسان کو احساس ہو کہ کرنے کا کام کر کے. کتنے دیر لوگوں کی تعریفیں ہوں گی, آپ لکھ کے دیکھیں اپنے لیے. جتنے بھی میں غلط کام کرتی ہوں اس میں سے اکثر کام میں لوگوں کی تعریف حاصل کرنے کے لیے یا ان کی تنقید سے بچنے کے لیے کرتی ہوں. اور یہی ہے پیپل کانشیس ہونا. پیپل کانشیس ہونا یہ وہ کام ہے جو انسان کو مشکل لگتا ہے. اور اس چنگل سے آپ ایک دفعہ آزاد ہو جائیں. میں نے دیکھا اس کے لیے ٹائم بہت لگتا ہے. سب سے آخری بت جو انسان کے دل سے قرآن پڑھنے کے بھی کئی سال بعد نکلتا ہے, بلکہ پڑھانے میں نکلتا ہے, اللہ جانتا ہے وہ لوگوں کی نظروں میں میں کیسا ہوں. یہ پہنیں گے تو ایسے لگیں گے, یہ کھائیں گے تو ایسے لگیں گے, یہ کریں گے تو ویسے لگیں گے. آج اپنے دل سے دعا کیجئے کہ اللہ مجھے لوگوں کی باتوں سے بے نیاز کر دے. دیکھیے آپ, میرا دل کرے میں رو, میں رونا نہیں چاہتی, لیکن ہم سب اپنے اس حال پہ روئیں. لوگوں کی تعریفیں اور ان لوگوں کی تعریفیں جن کا اللہ کی نظروں میں کوئی مقام ہی نہیں ہے, مجھے کیا دیں گے؟ سوچیے آپ, اس جملے کو لکھیں, میری تعریف کون کرتا ہے اور کب کرتے ہیں, اور جو میری تعریف کرتے ہیں کیا وہ بھی قابل تعریف ہیں؟ بھابھی, آنٹی, اچھا, بہن, یہ کرتے تھے خدمت اور تعریفیں کراتے تھے, واٹس نیکسٹ, واٹ از دا نیکسٹ پوائنٹ؟ تعریف ان کی کرائیں, ان سے لیں کہ جو واللہ ہی ان کی تعریفیں لیں جو خود بھی قابل تعریف ہے. میں مثال دیتی ہوں آپ کو, سارے شہر کے چور اگر آپ کی تعریف کرنے لگ جائیں آپ کو خوشی ہوگی؟ سارے زانی اگر آپ کی تعریف کریں اچھے لگیں گے آپ کو؟ اور اگر اسی شہر کا ایک بڑا اللہ والا شخص, یا چلیں مثال دیتی ہوں, ہم کسی کے ظاہر پہ قیاس نہیں کرتے, امام کعبہ اپنے وقت کے, ایک جملہ آپ کے بارے میں کہیں بول دیں کون سا اچھا ہے؟ تو جب امام کعبہ کا جملہ اتنا خوبصورت ہے تو رب کعبہ کی تعریفیں کیسی ہوں گی؟ یقین کریں, اب یہ آخری پارے ہیں, اپنے آپ کو لوگوں کی جکڑ بندیوں سے نکال دیں اور اس رب کے قرآن سے جڑ دیں. آپ کے ڈیتھ بیڈ پہ اگر آپ کی سارے لوگ تعریفیں کرتے رہیں گے نا, آپ کی زندگی میں ایک لمحے کا اضافہ نہیں ہوگا. اور آپ بیمار ہوں گے نا, اللہ نہ کرے کبھی بھی, سارے خاندان کے لوگ آپ کی تعریفیں کریں, بڑی اچھی بچی ہے, بڑی نیک لڑکی ہے, بڑی اچھی عورت ہے, لیکن آپ کی بیماری اب خود بھگتیں گے. لیکن نہ جانے کیوں بار بار ہم اس چیز سے پیچھے ہوتے ہیں. ہمیں اپنی تعریفیں اتنی اچھی لگتی ہیں. اور یقین کریں تعریف چاہنے والے کو کبھی نہیں پتا ہوتا کہ مجھے اپنی تعریف اچھی لگتی ہے. میں نے یہ بلکہ جو سورہ فاتحہ کی ہوئی تھی ابھی ایڈٹ سی ڈی کسی ایک سال کی, مجھے اب یاد نہیں ہے شاید کسی سیل الجنہ میں تھا تو سسٹر عظمیٰ نے پھر اس کو ایڈٹ کیا تھا. یہ بھی شاید آپ کو جو ذی الحج میں سی ڈی بنتی ہے سورہ فاتحہ کی, اگر آپ نے سنی ہے تو میرا خیال ہے کہ اس میں کہ ایک وقت آتا ہے کہ بندے کو اپنی تعریف اچھی لگتی ہے, پھر ایک وقت ہوتا ہے کہ اس کو اپنی تعریف بس کوئی کرے نہ کرے تو کچھ نہیں ہوتا, اور ایک وہ وقت آتا ہے کہ جب کوئی آپ کی تعریف کرے تو آپ کو جھنجھلاہٹ ہوتی ہے, کیونکہ الحمدللہ رب العالمین تعریف ہے رب کی. اگر میرے میں بھی کوئی خوبی ہے تو اس رب کو کریڈٹ دو, اس کے ساتھ جڑ جاؤ, پھر دیکھو تمہاری زندگی کیا ہے اور کیا کتنی بڑی بڑی شخصیات دنیا میں سے گزری ہیں. اس وقت آپ ایسٹرن ویسٹرن ہیروز کے نام لکھیں, گلوکاروں کے لکھیں, اداکاروں کے لکھیں اور سائنٹسٹوں کے لکھیے, اور پھر حضرت ابراہیم کی اس دعا کو مانگیں کہ وجعلی لسان صدق فی الاخرین. آپ کو کہ اللہ کے نبی نے دین اسلام کے بہت سارے ریچولز کو حضرت ابراہیم سے جوڑا. پہلے تو خود کہا کہ انا علی ملت ابراہیم, یہ دین کے ابیکم ابراہیم, قربانی کی بات کی کہا یہ سنت ابو ابھی ابراہیم, حج کے ریچول ابراہیم, صفا مروہ کا چلنا بھاگنا ابراہیم, زمزم ابراہیم کی یاد. کیا کیا یادگاریں چھوڑ گئے, ہمیں کون یاد کرے گا کل جائیں گے تو, چار بچے یاد کریں گے آپ کے صرف, اور کب تک, جب ان کی شادیاں نہیں ہو جاتی, جب تک گھرداریوں میں نہیں پڑتے, جب تک ان کے بچے نہیں ہو جاتے. آپ کتنا یاد کرتے ہیں اپنے نانا اور دادا کو, چلے نانا دادا کو دیکھا ہوگا تو یاد کرتے ہیں, پر دادا پر نانا اور اس پہ چڑھ دادا پر نانا کو کس کو یاد کرتے ہیں؟ آپ کو نام یاد ہے اپنے پر نانا کا, پر دادا کا نام یاد ہے کیسے؟ تو کبھی ہمارے منہ پہ نام آیا, بلکہ مجھے تو رونا آتا ہے, میں تو کبھی دعاؤں میں بھی نہیں یاد ہے. جب پڑھیں گے رب ارحمہما تو ماں باپ ساس سسر اور استاد, بہت ہوا تو پھر نانا نانی دادا دادی, اور وہ بھی کب آتا ہے؟ میں سچ کہوں گی اپنے باپ کا سوچیں تو پھر آتا ہے, اللہ ان کے ماں باپ کو بھی بخش دے. دیکھا جو نہیں, ان کو دیکھا نہیں, چھوا نہیں, ہم نے اپنے دادا دادی کو نہیں دیکھا, بس ابو کی جوانی میں دونوں چلے گئے, کوئی تصور ہی نہیں ہے دادی کا دادے کا. کیا پیار ہوتا ہے, کیا محبت ہوتی ہے, بس باپ کے منہ سے کبھی سنا ہوا ہے تو وہ یاد آتا ہے, تو اپنے دادا دادی کے لیے دلی پیڑی بھی دیکھ جاؤں, پچھلے نہیں یاد آتے. لیکن ابراہیم وجلی لسان صدق فی الاخرین, دنیا میں بس یہی آخری چیز چاہیے کہ لوگ مجھے برا نہ کہیں, جہاں چھوٹ کے جاؤں لوگ یہ نہ کہیں خسکم جہاں پاک, جان چھوٹی مرے سو لاکھوں پایا, جان بچی سو لاکھوں پایا. اپنے اوپر لے کے سوچیں, کسی انسان سے آپ کا واسطہ پڑے اور پھر آپ رخصت ہو وہاں سے, کیا پیچھے سے کہتے ہوں کہ شکر ہے جان چھوٹی. دیکھیں ایک انسان ہونے کے ناطے انسان تھک جاتا ہے دوسرے انسان کے ساتھ, لیکن کبھی کو آپ کو برا نام نہ دے. آپ کسی کا گھر کرائے پہ لیں اور چھوڑ کے جائیں سال میں کہ روئیں, یہاں تو ہم کر نہیں سکتے کیونکہ ہمیں وہ پیسے دینے پڑیں گے. کبھی اپنے ملکوں میں دیکھا کرے, کہتے ہیں توڑو کرائے کا گھر ہے, اب جا رہے ہیں کہ ٹوٹیاں بھی اتار کے لے جاؤ, کوئی پوچھنے والا جو نہیں ہے. ہمیں کتنے لوگ یاد کریں گے, کتنے کو لوگ ہمیں یاد کریں گے, اور اللہ نے اس کا جواب دیا ہے. سورہ صافات آیت 108 سے 110 کا ترجمہ خود لکھیے گا اپنے نوٹس میں. اللہ کہتے ہیں وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ, ہم نے پھر ابراہیم کا ذکر خیر آخر میں چھوڑ دیا, پیچھے تک چھوڑ دیا, سلام علی ابراہیم. تو اللہ دعائیں قبول کرتا ہے, یہ اللہ کے لیے ہوتا ہے. جتنا اللہ کے لیے کوئی کام کریں گے اللہ لوگوں کے دل میں آپ کی محبت ڈالے گا. اپنے کام سے کام رکھیں, اللہ خود لوگوں کے دل میں محبت ڈالے گا. آپ کہتے ہیں تحفے دو, کھانے کھلاؤ, بیٹھو, عید پہ پوچھو, شادی پہ پوچھو, سسرال کو پوچھو, اس کو پوچھو, اس کو پوچھو, یقین کریں اللہ کے کام آپ کریں, پھر دیکھیں جو اللہ آپ کو پیار دلائے گا. یعنی میں اکثر سوچتی ہوں کہ ہم اپنی بچیوں کو یہ پیغام دے کے بھیجتے ہیں نا کہ ذرا خوب خاطر خدمت کرنا, پھر سسرال والے بڑے خوش ہوں گے. نیت ہی غلط دے کے بھیجا, کہاں خوش ہوں گے آپ. اچھی سوچیے کہ تم اللہ کو خوش کرنے کے لیے ان کو خوش رکھو گی اور جو ٹھیک کام ہے اس کو کرنا ہے, جو غلط ہے تو وہ تو ان کی بھی نہیں ماننی, اللہ خود عزت دے گا, پیار بھی دے گا, محبت دے گا. اور یقین کریں اللہ کے راستوں میں نکلنے والے کبھی بھی پیچھے نہیں ہوتے. بہت ہی یعنی پرسنل بات ہے, بہت پرسنل بات ہے, لیکن پتہ نہیں کہ اس وقت دل پہ آ رہی ہے زبان پہ. کئی سال سے ہم نے چھوڑا ہوا ہے زہرا کہ اپنی جگہ کو, اور یہی سوچ کے کہ بندوں کو فائدہ ہو. تو میرے دل میں اکثر اس کا گلٹ ہوتا ہے. الحمدللہ میرے ہسبینڈ ہے وہ جتنا بھی ممکن ہوتا ہے وہ بیچ میں چلے بھی جاتے ہیں, ملتے بھی ہیں, اور میری ساس کی ہمیشہ یہ خواہش ہوتی ہے کہ اس کو ساتھ لے کر آؤں. تو میری ان سے دو کل پرسوں بات ہوئی نا, یعنی میں نے دل سے سوچا کہ اگر دنیا میں کسی کو ساس ملے تو میری ساس جیسی ملے, اور باقی رشتے بھی الحمدللہ. میں بعد میں بھی سوچ رہی تھی کہ ان کو کوئی گلا نہیں, حالانکہ ان کا دل کرتا ہے ہم ان کے پاس ہوں. بیٹا جو کام کر رہے وہ کرو. میں نے کہا ماما آپ کا اپنے ہم سے زیادہ حصہ ہے. میں یہ دعا کرتی ہوں کہ اگر کچھ مجھے اللہ دے تو اس سے بہت زیادہ آپ کو دے گا. کیوں؟ اس لیے کہ آپ میرے سے بڑی قربانی دے رہی ہیں اور ہمیں اس کا احساس ہے. تو اب مجھے تو اتنا موقع بھی نہیں ملا کہ میں ان کے پاس بیٹھوں, لیکن دل میں جذبے بڑے خوبصورت ہیں. تو میں نے بعد میں بہت سوچا اور میں نے اتنے دل سے ان کے لیے دعا کی کہ آپ سوچ بھی نہیں سکتے, سوچ بھی نہیں سکتے. کہ مجھے ایسے لگا یہ دنیا کی سب سے عظیم عورت ہے کہ جو کبھی گلا بھی نہیں کرتی, شکوا بھی نہیں کرتی, بلکہ بس ان کو یہی ہے کہ بس دعا کرو اللہ ہمارا خاتمہ اچھا کرے. ان کو نہیں چاہیے کہ آ کے ہمارے برتن دو, ہمارے کپڑے دو. آپ کریں, آپ خوشی سے کریں, جب پاس ہوں تو یہ کریں, لیکن آپ اللہ کے کام کریں. میں اکثر سوچتی ہوں یہ سارے خوبصورت رشتے مجھے کیوں مل گئے. شاید اللہ میرے جیسے بیکار بندے کو یہ کہتا ہے کہ تم میرا کام کر لو تو دوسروں کے دل میں میں ڈال دوں گا. کئی برے بھی کہتے ہوں گے مجھے, کئیوں کو دکھ بھی دیتی ہوں گی میں یہ نہیں کہتی کہ سارے میرے سے بڑے خوش ہیں, لیکن یہ میرا یقین ہے کہ اگر آپ صرف اور صرف اللہ کے لیے کام کریں گے نا, آج اگر آپ کے گھر والے دکھی بھی ہیں نا, تو وہ بعد میں اکیلے میں بتائیں گے ہماری بیوی ہے بڑی اچھی, کام بڑے اچھے کرتی ہے, وہ بڑھ رہی ہے. آپ کے شوہروں کے دلوں میں آپ کی عزت بڑھتی جا رہی ہے, آپ کو پتا ہے کہ نہیں پتا, قسم نہیں کھاتی, لیکن یہ سچ ہے. شرط ہے کہ آپ اللہ کے کام کرتی رہے. آج نہیں وہ کچھ سال کے بعد ضرور آپ کو سرٹیفکیٹ دیں گے, جب مرضی دیں, کہ تو میرے سے تو اچھی ہی رہی. تو لسان صدقین کے لیے سچا دل, اور سچے ہونے کے لیے اس دنیا کو پیچھے ڈالنا پڑے گا. کتنے تقاضے ہیں ہمارے ساتھ, اور یہ چھوٹی چھوٹی قربانیاں جس کا ہم ایسے ہی ذکر کر دیتے ہیں نا, واللہ ہی یہ ہے آپ کا کریڈٹ اللہ کے ہاں. کہ اللہ اس کی وجہ سے اس کی خیر بھی میرے اسکول کو دے دے, اگر کوئی یہ اخلاص اچھا ہے تو ان کا یہ فلاں پروجیکٹ اچھا ہو جائے جس کے لیے میں پھر قربانی دینے کو تیار ہوں. اچھا اللہ ان کا یہ کام آسان کر دے, یہ میں نے چھوٹی سی قربانی کیا ہے, چند دن کی جدائی ہے, میں سہ لوں گی, تو کر دے. اور دنیا کے بعد وجال نیمم ورثتی جنتی نائی, دنیا سے تو بس یہی چاہیے. دیکھیں یہاں دنیا کی لسٹ ختم ہو گئی ہے ابراہیم کی, مال بیٹا اولاد شہرت گھر کوٹھی بنگلہ, دکھا دنیا سے بس یہ چاہیے. دنیا میں یہ حکم, نیک لوگوں کا ساتھ, اور میرے پاس ذکر خیر, اور آگے کے لیے بس مجھے وارث بنا دے نعمتوں والی جنت کا. یہ ایک ایمان والے کی دعائیں. کدھر ہیں یہ دعائیں آج ہمارے دلوں میں, اور کہاں ہم مانگتے ہیں کہ اللہ بس وہاں بس جنت دے دینا. جو بچے لاکھوں پایا, جو بچے لاکھوں پایا, اور اکثر یہی بات میں نے خود اپنی ساس کے منہ سے بھی سنی ہے, وہ یہی کہتی ہیں بیٹا یہ دعا کرو کہ اللہ مجھے بخش دے. کبھی میں نے کہا نا یہ ثواب آپ کو ملے, بیٹا یہ دعا کرو کہ اللہ مجھے بخش دے اور مجھے جنت دے دے, بس یہی بہت ہے. وہ اپنی شان اور اپنے مقام سے جو مرضی دے. اور ورثتی وارث کی جمع ہے, وارث جیسے صاحب کی جمع سہرا یا طالب کی جمع طلبا, اسی طرح سے آپ دیکھیے جنتی نعیم, نعمتوں والی جنت. یہ نعیم کیوں کہہ دیا ادھر, جنت تو سمجھ آتا ہے. اس لیے کہ اللہ کے راستے کے کاموں میں بہت ساری دنیا کی نعمتیں پیچھے ڈالنی پڑتی ہیں, تو کل اللہ نعمتیں وہاں دے دینا. اور آپ جنت میں جا کے ابراہیم سے ذرا پوچھئے گا کہ ابراہیم جب یہ دعائیں مانگ رہے تھے اس وقت دل کی حالت کیا تھی. ہم بھی مانگتے ہیں جنت, وہ جنت ایسی ہے, ساتھ ہی وہ شوکیس میں چمکتی ہوئی چیزیں ہمارے آنکھوں میں ہوتی ہیں, چمکتے دمکتے پھدکتی ہوئی, اور ساتھ کہتے وہ بھی ابھی دے دے, ابھی وہ بھی دے دے, ہاں جنت بھی دے دینا. اور خواہشیں دنیا کی جنتوں کی زیادہ ہوتی ہیں الا ماشاءاللہ. تو ایمان والے کی نگاہ بہت اونچی ہوتی ہے, بہت اونچی نعمتیں ہوتی ہیں اس کے پاس, وہ بہت بڑی بڑی چیزوں کا سوداگر ہوتا ہے. یقین کریں وہ چھوٹی بات تو سوچتا ہی نہیں ہے. چھوٹی بات چھوٹے لوگ سوچتے ہیں. آپ دیکھیں دنیا کی جس کو آپ کہہ سکتے ہیں نا پیک والی چیزیں مانگی ہیں, برانڈیڈ عام لوگ نہیں مانگتے, اور جنت کی بھی نعمتیں مانگی ہیں. عام لوگ خواہش کریں بچہ ہو جائے, گھر ہو جائے, شادی ہو جائے, بچہ جی ہو یہ خود ہی ہو جائے گا. حدیث میں آتا ہے جس کو قرآن پڑھنے نے دعا مانگنے سے روکا, مصروف ہی اتنا ہے یا سوچے اتنی ہے, تو اللہ اس کو مانگنے والے سے بھی زیادہ عطا کرتا ہے. ابراہیم نے اپنے آپ کو اللہ کے لیے وقف کر دیا, پہلے برادری سے ٹکر لی. جب بچپن میں ماں باپ عزیز ہوتے ہیں برادری کی ضرورت ہوتی ہے, ٹکر لے لی. جوان ہوئے تو بیوی بڑی عزیز ہوتی ہے تو بیوی کو چھوڑنا پڑا, واقعات آتے ہیں اس وقت ضرورت نہیں ڈیٹیل کی. ذرا بوڑھے ہونے لگے تو اولاد بڑی عزیز ہوتی ہے تو بڑھاپے میں اولاد کو چھوڑ دیا. اور اللہ سے دعائیں کر رہے ہیں کہ اللہ بس مجھے ان ساری قربانیوں کے بعد اپنے پاس بلا لے, اچھا کام کرا, اور جب میں اپنے زندگی کے آخری دنوں میں خوبصورت کام کر رہا ہوں تو مجھے اپنے پاس بلا لے. اللہ کے نبی کی دعائیں ہیں کہ اللہ جس وقت میں بہترین ربی کی رات یا تم مرتی لیا, اور دیکھیے تڑپنے والا دل, واغفر لی ابی انہ کان من الضالین, اور میرے والد کو بخش دے. یقیناً وہ گمراہ لوگوں میں سے, یہ ہے تڑپنے والا. پیچھے پڑ چکے ہیں باپ کیا سوچتے ہیں ان کے بارے میں, لارجمنک یا ابراہیم, اے ابراہیم تجھے پتھر ماروں گا. کفر اس طرح محبتوں کو چھین لیتا ہے. لیکن ابراہیم کون تھے, پیچھے پڑ چکے ہیں, واہ منیب, آہیں بھرنے والے, جھکنے والے, تڑپنے والے, بخا والی کیفیت تھی, نرم دلی کی علامتیں. سورت کا شروع یاد کر لیجیے, لعلک باخع, اے نبی آپ تو تڑپیں گے, کہیں قوم لوط کے لیے تڑپ رہے ہیں. یہ ہے اصل میں حسن اخلاق, برائیاں سہہ کر اچھے جواب دو. اچھوں کے ساتھ اچھے ہوئے تو کیا بڑی بات ہے, بروں کے ساتھ اچھے ہوں گے تو پھر آپ کی قیمت اللہ کے پاس بنے گی, پھر بات بنے گی. اب سوال پیدا ہوتا ہے کہ ابراہیم کو تو کہا گیا تھا کہ آپ مشرک باپ کے لیے دعا نہ کریں, تو پھر یہ کیوں کہہ رہے ہیں کہ اے اللہ میرے باپ کو بخش دے, اور ساتھ ہی ساتھ دیکھیں یہ بھی کہہ رہے ہیں کہ انہ کان من الضالین, وہ بٹکا ہوا ہے. یہاں دعالین سے مراد باپ کی بے عزتی نہیں مراد, حقیقت مراد ہے کہ اللہ مجھے پتا ہے وہ سیدھے راستے سے ہٹا ہوا ہے, بس تو اپنی رحمت سے ان کو بخش دے. اور ہاں اللہ, ولا تخزنی یوم یبعثون, مجھے قیامت کے دن رسوا نہ کرنا. کہ اللہ قیامت کا دن میرے لیے رسوائیوں کا دن نہ ہو. اشارہ ہے کہ اللہ باپ بیٹا ہو ابراہیم خلیل اللہ, جس کو سب سے پہلے جنت کی خلت پہنائی جائے, اور باپ آگ میں جائے, یہ تو بڑی بے عزتی کی بات ہے. تو اللہ تعالیٰ ایسا نہ کر, میرے ساتھ یہ نہ معاملہ کرنا میرے باپ کے بارے میں. حدیث سنا دیتی ہوں, انشاءاللہ آپ کو یہ ساری بات صاف نکلے گی کہ یہ سارا کچھ کیسے ہوگا. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا, قیامت کے دن حضرت ابراہیم کی اپنے والد سے ملاقات ہوگی, آپ دیکھیں گے کہ اس کا منہ ذلت اور گرد و غبار سے آلودہ ہو رہا ہے. اور روایت میں ہے کہ اس وقت آپ جناب باری تعالیٰ میں عرض کریں گے, پروردگار تیرا مجھ سے قول ہے کہ تو مجھے قیامت کے دن رسوا نہ کرے گا. اللہ تعالیٰ فرمائے گا, سن لے, جنت تو کافر پر قطعاً حرام ہے. یعنی بات ہے لیکن تیرا باپ جا نہیں سکتا جنت میں کیونکہ وہ کافر تھا. اور روایت میں کہ ابراہیم اپنے باپ کو اس حالت میں دیکھ کر فرمائیں گے کہ دیکھ, میں تجھے نہیں کہہ رہا تھا کہ میری نافرمانی نہ کر. باپ جواب دے گا, اچھا اب میں تیری فرما برداری کروں گا. آپ اللہ تعالیٰ کی جناب میں عرض کریں گے, پروردگار تو نے مجھ سے وعدہ کر رکھا ہے کہ اس دن مجھے رسوا نہ فرمائے گا, اب اس سے بڑھ کر اور کیا رسوائی ہوگی کہ میرا باپ اس طرح رحمت سے دور ہے. اللہ تعالیٰ فرمائے گا کہ میرے خلیل علیہ السلام, میں نے تو جنت کو کافروں پر حرام کر دیا. پھر فرمائے گا, ابراہیم دیکھ تیرے پیروں تلے کیا ہے. آپ دیکھیں گے تو ایک بدصورت بجو کیچڑ پانی میں لتھڑا کھڑا ہے. जिसके पांव पकड़कर जहन्नुम में फेंक दिया जाएगा, हकीकतन यही इनके वालिद होंगे, रे सूरत में कर दिए गए और अपनी मुकर्रर जगह पर पहुंचा दिए गए। बिज्जू हनी बेजर कहते हैं, क्या कहते हैं, गंदा जानवर। यानी बाप जाएगा आग में, लेकिन इब्राहिम को जिल्लत से बताने के लिए शक्ल बदल दी कि लोगों को ना पता चले ये इब्राहिम का बाप है। अब बताइए किसका नसब किसके काम आएगा और किसका खानदान किसके काम आएगा। इसलिए अल्लाह ताला कह रहे हैं, फिक्र कर लो आज ही उस दिन की, यौम ला यनफऊ मालुन वला बनून, जिस दिन न माल काम आएगा ना बेटे, न माल काम आएगा ना बेटे। क्या काम आया किसी के, क्या आजर के काम उनका बेटा आया और माल काम आया उसकी दौलत के। आपको पता है आजर कितना अमीर था, बादशाह के दरबार में वो एक आलम मोहते पे, आप कह लीजिए आज की जुबान में वजीर था अपने वक्त का, माल काम नहीं आया। सारी ये आयत उसके टेक्स्ट में आज हम सबके सामने, न माल काम आएगा न बेटे काम आएंगे, कुछ भी तो उस दिन काम नहीं आएगा। सोचिए तो सही जरा, हाँ मगर इल्ला मन अतल्लाह बिकल्ब सलीम, सिवाय इसके जो आए अल्लाह के पास कल्ब सलीम लेकर। अब इन दो आयतों की तफसीर पे कम अज कम हमें 15-20 मिनट चाहिए, तो इंशाल्लाह ब्रेक लेते हैं और उसके बाद करते हैं, और आज फिर हम खुद ही पूछेंगे अपने आप से कि दिल सलीम हुआ कि नहीं। 15 मिनट की ब्रेक है हमारे पास, तो आप लोग जल्दी से फ्रेश हो। अभी जो बात हुई है इस पर कोई शेयर करना चाहे तो मोस्ट वेलकम। जी आरफा, आप ऑनलाइन वाले पे लिखिए टेक्स्ट खोल दें प्लीज। जी
बहुत ज्यादा मुकम्मल तरीके से अल्लाह ताला की मार्फत इन आयात में नजर आए, एक के बाद एक नाम और उनकी एक्सप्लेनेशन इब्राहिम अलैहिस्सलाम के रवैये से,
इब्राहिम के रवैयों से अल्लाह ताला की मार्फत दिखी आपको। जी और इधर से आप फर्जन,
दो बातें, तो नंबर एक बहुत सोच समझ के दिल शुक्र करने चाहिए और बहुत सोच समझ के तारीफ करनी चाहिए।
जी सोच के तारीफ करें और सोच से शिकवे करें, बिल्कुल बहुत अच्छी बात सीखी आपने, शाबाश। जी और इधर से राहा, आपने क्या सीखा? जी अंदर सच्चे हो, देखिए अल्लाह का चुनाव जो है ना, ये आगे बढ़ेंगे हम इंशाल्लाह। इब्राहिम की जुबान में लुकनत थी, अल्लाह ने कबूल कर लिया, बुला लिया अपने काम के लिए, कोई खूबी नहीं। हजरत मूसा स्याह रंग के थे, बुला लिया, बिलाल स्याह हबशी थे। इल्ला मन अतल्लाह बिकल्ब सलीम, इस पे बात करेंगे तो कॉन्सेप्ट क्लियर होगा। जी अभी ना, जो अच्छे हैं सिर्फ उनके साथ अच्छा नहीं होना, जो अच्छे नहीं उनके साथ भी अच्छा होना है इंशाअल्लाह ताला। ये कहती हैं कि व्हाट इज द मीनिंग ऑफ मार्फत इन इंग्लिश, जी मार्फत का इंग्लिश क्या है? अल्लाह को पा लेना, रिकग्नाइज करना, क्लोजनेस टू अल्लाह, लव ऑफ अल्लाह, ठीक है, रिकग्निशन। जी बिल्कुल, ये लिखती है कि आई नीड टू थिंक अबाउट हु प्रेजिस मी, हाउ एंड वेन, एंड आर दे ट्रूली प्रेज वर्दी, डू एक्शन एंड अटेन प्रेज फ्रॉम द मोस्ट प्रेस्ड। शाबाश, बहुत अच्छी बात लिखी। कहती है कि मैंने आज ये सीखा है कि मैंने अब ये सोचना है कि कौन मेरी तारीफ कर रहा है और किस बात पे कर रहा है, तो मुझे लोगों की तारीफों से बेनियाज होकर सबसे ज्यादा तारीफ वाले रब की तारीफ में चाहिए। जी आप नरीन, याद नहीं करना इसको, इन दुआओं को अपने दिल की धड़कन बनाना है, और इनके बगैर सच्चाई मिलती भी नहीं। मैंने देखा हमारे अंदर कोई खूबी नहीं होती, अल्लाह अच्छी दुआएं मंगवा के हमारे अंदर खूबियां पैदा करा देता है। जी ये लिखते हैं कि बहुत दिल चाह रहा है कि फोकस्ड हो, हर काम अल्लाह का काम लगे, यानी अल्लाह का काम करें। जी बिल्कुल, अल्लाह हमें हिकमत दे और हमारी दुआओं में कबूलियत हो। तारीफ अगर हसन फायदे की हो, आप पढ़ लीजिए बाकी लोगों की बातें। जी आप इधर से रुखसाना, आम लोगों तक पहुंचने वाला हमें बना दे अल्लाह ताला। چلیے ٹھیک ہے بریک لیجیے اور پلٹ کے آتے ہیں پھر انشاءاللہ بہت ہی خوبصورت آتے ہیں اس لیے جتنا وقت آپ بریک لمبی کر لیں گے اتنی تفسیر کم ہوگی ٹھیک ہے جزاک اللہ خیر آن لائن سے مائک ہولڈ کریں گے پلیز